नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी स्थानीय तहको भर्खरै सकिएको चुनावको समीक्षा र मंगसिरमा हुने संघ र प्रदेशको चुनाव बारे छलफल गर्दैछौं। संविधान कार्यान्वयनको महत्वपूर्ण कड़ी मानिएको स्थानीय तहको चुनाव भर्खरै सकिएको छ। स्थानीय चुनाव सकिएसँगै संविधान कार्यान्वयनका विषयमा गरिएका आशंका अन्त्य भएको छ। स्थानीय चुनावले संविधान कार्यान्वयनको आशंका अन्त्य गरेसँगै दलहरूको हैसियत पनि प्रष्ट भएको छ। देशभरबाट पहिलो दल बनेको एमाले 2 नम्बर प्रदेशमा 5 औं स्थानमा खुम्चिन पुगेको छ भने अन्यत्र दोस्रो भएको कांग्रेस 2 नम्बर प्रदेशमा पहिलो बनेको छ। मधेसी नागरिकको हक अधिकारका लागि नै भनेर आन्दोलन गरेको राष्ट्रिय जनता पार्टीलाई भने मधेसका नागरिकले त्यति धेरै विश्वास गरेको पाइएन। तर मधेसको सशक्त शक्तिका रूपमा संघीय समाजवादी फोरम स्थापित भएको छ। उसले एमाले माओवादी केन्द्र जस्ता पार्टीलाई समेत पाखा लगाउँदै 2 नम्बर प्रदेशमा दोस्रो भएको छ। स्थानीय चुनावसँगै प्रदेश र संघको चुनावमा दलहरू जुटिसकेका छन्, जसमा दलहरू को पहिलो बन्ने र आउँदो 5 वर्ष देशको नेतृत्व कसले गर्ने होड देखिएको छ। आजको कार्यक्रममा हामी 2 नम्बर प्रदेशको चुनावी परिणामको अर्थ के होला, संविधान कार्यान्वयनको गति कसरी अगाडि बढ़िरहेको छ, संघ र प्रदेशको चुनावपछि के देश स्थायित्वको मार्गमा हिँड्ला लगायतका विषयमा छलफल गर्दैछौ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ संविधानविद एवं राजनैतिक विश्लेषक निलाम्बर आचार्य।
तपाईँलाई कार्यक्रम बदलिरहेको नेपालमा स्वागत छ।
धन्यवाद छ, नमस्कार।
तेस्रो चरणको चुनाव अन्तर्गत स्थानीय तहको 2 नम्बर प्रदेशमा भर्खरै चुनाव सकियो। यो चुनावबाट चाहिँ कुनै पनि दलहरूले दावी गरे जस्तो परिणाम आएन, यसलाई कसरी लिन सकिन्छ, कसरी मूल्याङ्कन गर्नुभएको छ?
पहिलो कुरा त तेस्रो चरणको निर्वाचन प्रदेश नम्बर 2 मा भएको हो। हामीले स्थानीय तहका सबै निर्वाचन पूरा देशभरिमाको आधारमा मूल्याङ्कन गर्नुपर्छ। एउटा प्रदेशलाई मात्रै छुट्याएर मूल्याङ्कन गर्ने र त्यसबाट निष्कर्ष निकाल्ने काम गर्दा फेरि पूरा देशको चित्र, त्यसमा भएको स्थिति, त्यसमा भएको शक्तिहरूको आपसी सम्बन्ध प्रतिबिम्बित हुँदैन। प्रदेश 2 नेपाल कै चाहिने प्रदेश हो, नेपालकै चाहिने स्थिति हो, नेपालकै राजनीतिक शक्तिहरूले पार्टीहरूले चुनाव लडेका हुन्। तर त्यहाँ भयो के भन्नुहुन्छ भने संविधान प्रति असन्तोष व्यक्त गर्ने केही पार्टीहरू त्यहाँ केन्द्रित हुन पुगे, त्यसकारण के रहेछ भन्ने भएको हो। तर ती पार्टीहरू पनि नयाँ पार्टी होइनन्, संविधान सभामा पनि भाग लिएका, त्यसभन्दा पहिले पनि भाग लिएका। अझ एउटा पार्टी त मधेस आन्दोलन नै सुरुवात गरेको र 63 को अन्तरिम संविधानमा संघीयता प्रवेश गराएको पार्टी समेत हो। त्यसैले यो सबै पृष्ठभूमिलाई हेरेर हुन सक्छ प्रदेश 2 प्रति विशेष चाख रहेको। र अर्को चाखको विषय के पनि रहेको हो भने आन्दोलनको सायद चाहिँ त्यो केन्द्र पनि थियो। कुन आन्दोलन भनेको संविधान विरोधी आन्दोलनको, संविधानमा संशोधन गर्नुपर्छ, सीमाङ्कन फेर्नुपर्छ, प्रदेशका सीमा फेर्नुपर्छ, संख्याबारे पनि मतभेद भएको। त्यति मात्रै होइन, भारतीय नाकाबन्दी पनि बढी त्यही रह्यो र हाम्रो प्रमुख नाका चाहिने वीरगञ्ज पनि त्यही पर्दछ। यी सबै कारणले हुन सक्छ। तर यी कारण हुँदाहुँदै पनि यसका विशेषताहरूलाई ध्यान दिँदा दिँदै पनि मुलुकमा कति शक्ति छन्, कस्ता शक्ति छन्, तिनीहरूका बीचको सम्बन्ध कस्तो छ भन्नलाई त पुरै मुलुकलाई हेर्नुपर्ने हुन्छ। त्यसैले पुरै मुलुकलाई हेर्दाखेरि त्यसै अन्तर्गत प्रदेश दुईमा भएको तेस्रो चरणको निर्वाचनको अहिलेसम्म आएको परिणामलाई हेर्दाखेरि हामीले के भन्नुपर्छ भने जे जति राजनैतिक शक्तिहरू थिए पार्टीहरू थिए ती पार्टीहरूको स्थानमा अलिकति तलमाथि भएको छ तर ती पार्टीहरू नै भोलि पनि भूमिका निर्वाह गर्ने बहुमत नहुने पद्धतिमा ससाना पार्टीहरूले पनि बहुमत ल्याउनलाई मद्दत गर्ने अथवा भएको सरकार बनाउन अथवा भत्काउन मद्दत गर्ने स्थिति कायमै रहन्छ कि भन्ने देखा पर्छ। प्रमुख पार्टीहरूमा
मैले केन्द्रित गर्न खोजेको चाहिँ जुन संविधानप्रतिको असन्तुष्टि थियो, सरले पनि अघि भनिहाल्नुभयो, ती असन्तुष्टि लिएर जुन दावी गरिरहेका थिए मधेस केन्द्रित दलहरूले, उहाँहरूको जुन एजेण्डा लिएर जानुभएको थियो त्यो एजेण्डालाई जनताले अनुमोदन गरे कि अनुमोदन गरेनन्,
यसलाई त्योबाट त उहाँहरू नै पछि हटिसक्नुभयो। त्यसकारण उहाँहरूले पाएको मतले नै पनि चाहिने के भन्दा फेरि जनताले अनुमोदन गरेको भन्ने निष्कर्ष निकाल्न सकिँदैन भने उहाँहरू नै चुनावमा भाग लिइसक्नु, उहाँ त आन्दोलनमा जानुभएको थियो, बहिष्कार गर्नुभएको थियो, प्रदेश नम्बर दुईमा मात्रै चुनावमा भाग लिनुभयो, त्यसकारण यही संविधान अन्तर्गतको भयो। संविधान अन्तर्गत संशोधनका कुरा त संवैधानिक पद्धतिभित्र संशोधनका कुरा चाहिँ यो संविधानले पनि स्वीकार गरेको छ, अनि दुई तिहाईबाट संशोधन हुनसक्छ, दुई तिहाईबाट संशोधन गर्ने नभएपछि संशोधन नहुने भन्ने प्रक्रियामा उहाँहरू नै पनि प्रवेश गर्नुभयो। त्यसैले यो त संवैधानिक पद्धतिभित्रका चाहिने कुराहरू भए, संवैधानिक पद्धतिभन्दा बाहिर गएर जो चाहिने आन्दोलनको त्यो संविधान अन्तर्गतका चुनावलाई बहिष्कार गर्ने भन्ने थियो त्यो त समाप्त भइसक्यो। त्यसकारण तपाईँको यो प्रश्नलाई यसरी हेर्नु पर्ला कि मधेस केन्द्रित भनेका केही दलहरूले संविधानप्रतिको असन्तोषलाई जसरी चर्को रूपमा चाहिने विरोध गर्नुभएको थियो, आन्दोलन मचाउनु भएको थियो, होइन भने यो संविधानलाई कामै गर्न दिँदैनौ भन्ने भन्नुभएको थियो, चुनावै हुन दिँदैनौ भन्नुहुन्थ्यो, अझै प्रदेश दुईमा मात्रै किन कि प्रदेश एकमा र अन्य प्रदेशमा पनि
हो
भयो, त्यस कारण ती सबै विफल भए भन्ने चाहिने एउटा निष्कर्षमा त्यो पुग्नु पर्यो। अर्को उहाँहरूले के बुझ्नुभयो भने हामीले संविधान संशोधनमा अडान लिइराखेर चुनावलाई बहिष्कार गरेकालाई जनताले रुचाएनन् भन्ने निष्कर्षमा पुगेरै उहाँ चुनावमा भाग लिनुभएको होला नि। तसर्थ प्रदेश नम्बर दुईको निर्वाचन आफैमा पनि यो संविधान विरुद्ध चाहिने जनमत छ भन्ने कुरालाई खारेज गर्छ, अस्वीकार गर्छ, र त्यसमा पनि परिणाम हेर्नुभयो भने परिणाम त काङ्ग्रेसले सबैभन्दा बढी स्थान जित्यो भन्ने अहिलेसम्मको परिणाम आइरहेछ,
अन्तिममा नि त्यही होला, थोरै मागी छ, अधिकार सीट मागी छ
हो होइन भन्दाखेरि त अरे नेपाली काङ्ग्रेस त संविधान जारी गर्दा फेरि नेतृत्व गरेको पार्टी हो,
उनीहरू त कमाउनु पर्थ्यो नि त,
हो कमाउनु पर्ने थियो। र अर्को कुरा के भने भन्दा फेरि नेपाली काङ्ग्रेस एमाले माओवादी सबै चाहिने यो संविधान जारी गर्नमा सक्रिय हुन आक्रोश त त्यहाँ हुनुपर्ने थियो तर ती पार्टीहरूले त भोट पाए। अर्को कुरा म भन्छु, चुनावलाई बहिष्कार नगरेको चुनावलाई उपयोग गर्नुपर्छ, हाम्रो मधेसका मागहरू संवैधानिक भित्र नै चाहिने हामी प्रस्तुत गरौं भनेर जोड दिएको चाहिने संघीय समाजवादी फोरमले सातवटा पार्टी मिलेर बनेको राज्यपाललाई उछिन्यो भन्ने समाचार छ,
दोस्रोमा स्थानमा छ,
हो दोस्रो स्थानमा छ भन्दाखेरि राज्यपालले गरेको अहिलेसम्मको राजनीतिलाई प्रदेश नम्बर दुईका जनताले समेत चाहिने समर्थन गरेनन् भन्ने निष्कर्ष निस्कन्छ।
जस्तै यो हजुर के कुरालाई लिएर कुरा गर्दाखेरि चाहिँ एमालेलाई के भन्ने थियो, जस्तै पाँचौं भयो र संविधान प्रतिको जुन आन्दोलन थियो त्यो असन्तुष्टि थियो त्यसलाई अस्वीकार गरे भने एमालेको स्थानलाई चाहिँ कसरी लिन सकिएला?
एमाले पनि स्थान त पाएको छ, मुलुकको एउटा राजनीतिक पार्टी छ र ऊ त्यहाँ पनि उपस्थित छ, र त्यसको उपस्थितिले पनि के देखाउँछ भने प्रदेश नम्बर दुईका मामिला पनि एमालेलाई निषेध गरेर तपाईँले राजनीति गर्न सक्नुहुन्न, भन्ने चाहिँ नि उसको उपस्थितिले देखाएको छ। त्यसकारण ये एमालेलाई चाहिँ नि पुरै रिजेक्ट गर्दै एमालेलाई मधेस विरोधी नै ठहराए भनेर जो प्रचार गरिन्थ्यो त्यसलाई निर्वाचन परिणामले समर्थन गरेको छैन। हो, एमाले अन्यत्र ठाउँमा जे जति चाहिने मत प्राप्त गरेर पहिलो स्थिति सिर्जना गरेको थियो त्यहाँ चाहिने त्यो गर्न सकेन, त्यसकारण त्यहाँ उसले प्रहार चाहिने खप्नु पर्यो। त्यो एमाले समीक्षा गर्नु पर्दछ, आन्तरिक कारण, बाह्यका कारण, पार्टीको आन्तरिक कारण, पार्टीको बाहेकको बाह्य कारण, देशकै आन्तरिक कारण, देश बाहेकको बाह्य कारण, के कारणहरू उसले ठम्याउँछ उसले समीक्षा गर्नुपर्छ। तर मैले हेर्दाखेरि के भनेपछि यो तलमाथि भइरहेको छ, प्रदेश नम्बर दुईको निर्वाचन परिणामले पनि प्रदेश नम्बर दुईबाट एमालेलाई खदेड्नुपर्छ भनेर चाहिने भन्ने चाहिने राजनीतिक शक्तिहरूलाई जवाब दिएको छ। त्यो सम्भव छैन, त्यसलाई निषेध गरेर राजनीति गर्न हुँदैन, प्रादेशिक राजनीति पनि भन्ने दिएको छ। यो एउटा निष्कर्ष हो। तर साथसाथै के पनि हो भन्दाखेरि एमालेको पहिलो पार्टी हुने अभियानलाई स्थानीय तहमा पहिलो पार्टी हुने अभियानलाई प्रदेश नम्बर दुईले धक्का चाहिने दिएको छ।
भले ऊ पहिलो पार्टीको रूपमा आउने चाहिँ लगभग निश्चित भइसक्यो,
प्रदेश नम्बर दुईमा चाहिने धक्का पाए जस्तो हो कि जे चाहिने प्रवृत्ति अन्यत्र देखिए त्यो प्रवृत्ति प्रदेश नम्बर दुईमा देखा परेन।
यसको अलिकति कारण पहिलाउँदाखेरि जस्तै अलिकति के भनिन्छ भने एमाले नेतृत्वको अभिव्यक्तिको कारण नै यो चाहिँ परिणामलाई बढी असर गर्यो, अरू कारणले भन्दा पनि उसको संगठन कसिलो छ, केही भागमा ऊ पहिलेदेखि कमजोर थियो त्यो स्वाभाविकै हो, तर उसको अभिव्यक्तिका कारणले चाहिँ बढी असर गर्यो, संविधानको संशोधनमा जुन अडान लियो त्यसका कारणले चाहिँ उसलाई अहिले जनमत आएन भन्ने एकाथरीको पनि विश्लेषण छ।
म त्यो मान्दिनँ, उसले जुन अडान लियो त्यो अडानले नै उसले त्यति मत पाएको, जति मत पायो अडान नभए ल्याए त्यति पनि पाउनु थिएन। अनि त्यसैले उसको अडान गलत छ भन्ने कुरा होइन, संविधान संशोधन गर्ने चुनावको मुखमा पनि केही संविधान संशोधन हुन्छ, जनताप्रति अविश्वास हो, मुद्दा लिएर त जनतामा पो जानुपर्ने, संविधान सभाले संविधान पारित गरिदिइसक्यो र संविधान सभा विघटन भइसक्यो, अब त कामचलाउको रूपमा रहेको व्यवस्थापिका संसद हो, जे जे मुद्दा छन् अनि ती मुद्दा लिएर जनतामा जाने, जनताको समर्थन देखाउने, समर्थन लिने, अनि चाहिने जो संघीय संसद बन्छ संक्रमणकाल समाप्त भइसकेपछि अनि संशोधन गर्ने, संविधान सभाबाट संविधान बन्न पाएको छैन त्यही संविधानप्रति अनास्था फैलाउने, त्यो पनि कसले, संविधान जारी गर्ने शक्तिहरूले नै, त्यो त नमिल्ने कुरा थियो। त्यसैले बुझ्नु पर्यो किन चाहिने पहिलो पार्टी काङ्ग्रेस पछाडि पर्यो त, केलाउन त यसरी नै पर्यो, किन चाहिने माओवादी धेरै पुरा देशको पछाडि पर्यो त, केलाउनु पर्यो नि। त्यसकारण के भन्दाखेरि यो प्रदेश नम्बर दुईमा एमाले अन्य प्रदेशमा रहेको चाहिने प्रवृत्तिलाई देखाउन सकेन, पहिलो पार्टी हुन सकेन, दोस्रो पार्टी हुन सकेन, तेस्रो पार्टी हुन सकेन, अनि त्यसकारण चाहिने त्यसको अडान गलत छ भन्नु चाहिँ सरासर गलत चाहिने निर्णयमा पुग्नु हो, त्योसँग म सहमत छैन।
जस्तै यो स्थानीय तहको चुनाव सकिँदै गर्दा हामीले चाहिँ संविधान जारी गरेको दुई वर्ष पनि मनायौं, दोस्रो वर्षगाँठ पनि मनायौं, यो अवधिलाई कसरी हेर्न सक्छ, संविधान कार्यान्वयनको जुन हामीले मार्ग निर्धारण गरेका थियौं जारी हुँदैदेखि ती बाटोमा हामी हिँडिरहेका छौं?
यसलाई सोझो उत्तर दिन गाह्रो छ, किन भन्दा फेरि संविधानलाई कार्यान्वयन हुन नदिन त धेरै चाहिने आन्दोलन गरियो, विरोध गरियो, नाकाबन्दी गरियो, तिम्रो संविधान संशोधन गर भनेर विदेशबाट हाम्रो दक्षिण छिमेकी भारतले समेत औपचारिक रूपमा नै चाहिने भन्यो,
पटक पटक
भन्यो। त्यसकारण संविधान कार्यान्वयन गर्नमा कति दबाव थिए, कति अप्ठ्यारा थिए, कति अलमल थिए, कति धर्मर थिए, ती सबलाई छिर्दै संविधान कार्यान्वयन अगाडि बढेको छ। ए समयमा चुनाव हुन्न कि, स्थानीय चुनाव गर्दै गर्दैनन् कि, माघ 7, 2074 हज म्याद छ, त्यो म्याद गुज्रिन्छ कि, कस्ता कस्ता आशंका थिए। अब तपाईँले त्यो सोध्नु न गुज्रिन्छ कि भनेर, अब के भन्नुहुन्छ भने चुनाव कस्तो भयो, को पार्टी अगाडि आइरहेछ भनेर। अब के छ भन्दाखेरि होइन, मंगसिरमा चुनाव हुन्छ भन्ने आशा गर्ने आधारहरू निर्माण भएको छन्। त्यसैले संविधान कार्यान्वयनको दिशामा प्रगति भएको छैन भन्ने होइन, प्रगति भएको छ। यसको लागि श्रेय पनि दिनुपर्छ। परिवर्तनकारी शक्तिहरू जो थिए यसको लागि श्रेय तिनीहरूलाई दिनुपर्छ, कांग्रेसलाई दिनुपर्छ, एमालेलाई दिनुपर्छ, माओवादीलाई दिनुपर्छ। अहिले त्यो पछि चाहिने चुनावमा भाग लिने भन्ने विचार गरेर आएका मधेस केन्द्रित दलहरूलाई पनि दिनुपर्छ, अन्यहरूलाई पनि दिनुपर्छ। त्यस कारणले संविधान कार्यान्वयनको दिशामा केही भएन भन्ने होइन, तर साथसाथै के पनि हेर्नुपर्छ भने किन यति धर्मल भयो, किन यति अलमल भयो, किन कानून समयमा बनेनन्, किन चाहिँ दुई वर्ष लगाउनु पर्यो, किन अघि नै ऊ भएनन्, समस्याहरू किन तयार पारिएनन्। पहिलेबाट
कस्तो छ भने बाध्यकारी अवस्था, डेडलाइन तोकिएको छ, डेडलाइन तोकिएको केही हप्ता अगाडि मात्रै कानुन, जस्तै एक वर्षभित्र चाहिँ पुनरावेदन अदालत उच्च अदालतमा रूपान्तरण गर्ने भने अन्तिम दिनमा चाहिँ त्यस्तो काम गरियो। जस्तै अहिले पनि दुई वर्षभित्र बनाउने भनेको काम कानूनहरू भर्खर भर्खर बन्दैछन्। राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी, राष्ट्रिय सभाको गठन सम्बन्धी कानूनहरू चाहिँ अझै पनि संसदमा चाहिँ विचाराधीन अवस्थामै छन्।
तपाईँले भन्नुभयो ठिक हो, त्यसको हामीले आलोचना गर्नुपर्छ। समयमै काम नगर्ने प्रवृत्तिलाई सच्याउ भन्नुपर्छ, अनि धेरै अलमल भयो, ढिला सुस्ती भयो, अनि दबाव हुँदा हुँदै पनि समयमै काम गर्ने गरेर आफूलाई बलियो पार्नुपर्छ भन्नुपर्छ। तर के भनेपछि त्यो चाहिँ हदम्याद भन्नुहुन्छ त, नागिएन नि,
नागिएन
संकट र चाहिने एकदमै चाहिने गर्नै नसकिने स्थिति, संकट, संवैधानिक संकट, राजनीतिक संकटमा त पुर्याइएन नि, हो कि? त्यस कारण त्यसको श्रेय पनि दिनुपर्छ, त्यसलाई पनि चाहिने सकारात्मक कुरालाई सकारात्मक भन्नुपर्छ। हामीलाई चाहिने ठूलो आशंका थियो यस्तै अलमल, धर्म संकट, विरोध इत्यादिले गर्दा फेरि देशलाई नै अप्ठ्यारोमा पार्ने हो कि,
वैशाखको पहिलो दोस्रो हप्तासम्मै हामी त पुरै,
त्यस कारण यो भएकोलाई हामीले यो सकारात्मक भएको छ संविधानकार हुनुपर्छ। यसमा चाहिने सार्वजनिक अभिमतको ठूलो भूमिका छ, संचार माध्यमको पनि ठूलो भूमिका, पार्टीहरूको पनि भूमिका छ। मैले अघि तीनवटै पार्टीहरूको पनि उ गरेँ, तर के भनिए भन्दाखेरि ती पार्टीहरूले पनि बुझे जो चाहिने अलमल गरिराखेका थिए, तिनीहरूले पनि बुझे अलमल गर्ने हो भनेपछि जहिले कहिले न कहिले त चुनाव गर्नुपर्छ, त्यो चुनावमा जनताले हामीलाई झापड दिन्छ भन्ने त बुझे नि हो कि। त्यस कारण नेपालको सार्वजनिक अभिमत चाहिने अलमल धर्मको पक्षमा छैन, संविधानलाई खेलौना बनाउने पक्षमा छैन, संविधान कार्यान्वयन गर्नुपर्छ। यसका कमी कमजोरी त्रुटि विरोधाभास अनि भाषा नमिलेका कुरा इत्यादि यावत होलान्, ती यावत गर्ने त संविधान कार्यान्वयनकै क्रममा संविधानिक दायराभित्रै रहेर चाहिने संशोधन परिमार्जन अथवा व्यवहारबाट त्यसलाई चाहिने सच्याउने काम गर्दै जानुपर्छ। त्यो तर यस बीचमा चाहिने के भयो भन्नुहुन्छ भने जस्तो चाहिँ गर्नुपर्ने कामहरू संविधान बाहेकका पनि दुई वर्षको उसमा चाहिने, जस्तो भूकम्प पीडितले जे जति राहत पाउनुपर्ने, जे जति पुनर्निर्माण
आफूले घोषणा गरेको
त्यो चाहिने भएन नि हो कि। अनि त्यस्तै हामीले चाहिने चिकित्सा सेवामा, शिक्षा क्षेत्रमा, चिकित्सा शिक्षा मात्रै होइन कि, अब त अर्को शिक्षामा पनि हो भन्ने देख्छौ। ती चिजले चाहिने हामीलाई अलिकति अप्ठ्यारोमा पारेका छन्, त्यो गर्नु हुन्थेन, अनि सुचारू रूपले मुलुक अगाडि बढ़िरहेको छैन कि भन्ने देखा पर्छ। त्यसमाथि पनि भ्रष्टाचारका एकपछि अर्को घटनाहरू आइराखेका छन्, संचार माध्यमहरूले दिइराखेका छन्, जसरी आइराखेका छन् त्यही अनुसार चाहिने भ्रष्टाचार निवारण गर्ने संयन्त्र सक्रिय भएदेखा पर्दैन हो कि, कारवाही भएदेखा पर्दैन, यी चाहिने केही अप्ठ्यारा कुराहरू।
यसमा चाहिँ अलिकति सत्ता स्वार्थले बढी काम गरेको हो, यी कुराहरू समयमा नहुनु, यी तपाईँले जुन हुनेहुनुभयो पछिल्ला पछिल्ला विकृतिहरू, अलिक बढी सत्ता स्वार्थतिर दलहरू चाहिँ राज्य संयन्त्रलाई सही ढंगले सञ्चालन गर्ने भन्दा पनि
समस्या के पर्यो भन्नुहुन्छ भने, एउटा कुरा त कस्तो छ भने सबैलाई खुसी पारेर सत्ता जोगाउने प्रवृत्तिलाई हामीले स्वीकार गर्नु हुँदैन। एउटा राजनीतिक कार्यक्रम र सिद्धान्त निष्ठाको आधारमा चाहिने सत्ता जोगाउने काम गर्नुपर्छ, दुईटा कुरा, एउटा सिद्धान्त निष्ठता, अर्को राजनीतिक कार्यक्रममा पनि आधारित हुनु पर्यो कि, सिद्धान्त मात्रै काम गर्दैन, राजनीतिक कार्यक्रम पनि चाहियो हो कि, तर त्यो राजनीतिक कार्यक्रम सिद्धान्तकै चाहिने सेरोफेरोमा हुनु पर्यो। अनि तर अहिले त के भनि भन्दाखेरि भागभण्डाको संस्कृति चाहिने फैलियो जताततै, एउटा भागभन्दा संयुक्त सरकारको चाहिने प्रवृत्ति भावनाले त्यसमा पनि अब त क्षेत्रीय पार्टीहरू पनि देखा पर्दैछन्। प्रदेश नम्बर दुईमा मात्रै चाहिने उपस्थिति जनाउने पार्टीहरूलाई के भन्ने, क्षेत्रीय पार्टी नै भए हो कि, देखा पर्दैछन्। त्यसैले यो भागभण्डा चाहिने सरकार गठनमा, संयुक्त सरकार बनाउनमा भागभण्डा हुन्छ, तर त्यो सरकारमा भागभण्डा हुन्छ, मन्त्रीहरूमा भागभण्डा हुन्छ, तर न्यायपालिकामा त हुनु भएन नि, विश्वविद्यालयमा त हुनु भएन नि, हो कि। त्यसैले कतिपय अन्य ठाउँमा जहाँ भागभण्डा चाहिने अशोभनीय हुन्छ, जहाँ विज्ञहरू आवश्यक पर्दछन् त्यहाँ चाहिने गरिमा कायम गर्नुपर्ने हुन्छ, त्यहाँ भागभण्डाको संस्कृतिले त्यसप्रतिको आस्थालाई कमजोर पारिदिन्छ, हो कि। र अर्को कुरा के भन्दाखेरि तपाईँले के देख्नुभयो भने प्रदेश नम्बर दुईमा जसरी चुनाव भयो, जो समाचार सुनिन्छ अचाक्ले पैसा खर्च भयो, भड्किलो चुनाव भयो भन्ने हुन्छ। अब त्यो चुनाव यतिको भड्किलो भएर मानिस चाहिने मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षमा उठ्छन् भनेपछि किन यतिका खर्च हुन्छ, त्यो खर्च त उठाउने होला।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी स्थानीय तहको चुनावको समीक्षा र आउँदै गरेको संघ तथा प्रदेशको चुनावपछि देश कता जाला भनेर छलफल गरिरहेका छौं। कार्यक्रममा संविधानविद एवं राजनीतिक विश्लेषक निलाम्बर आचार्यसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बद्लिदो नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी स्थानीय तहको चुनाव, प्रदेश र संघको चुनाव तथा संविधान कार्यान्वयनको अवस्थाबारे छलफल गरिरहेका छौं। कार्यक्रममा हामीसँग हुनुहुन्छ संविधानविद एवं राजनीतिक विश्लेषक निलाम्बर आचार्य।
निर्वाचन आयोग चाहिँ निष्प्रभावी देखिएको हाम्रो चुनावी कार्यक्रमहरूलाई सही ढंगले, स्वच्छ ढंगले अगाडि बढाउनका लागि
निर्वाचन आयोगले काम गरेको छ, निर्वाचन आयोगले काम गरेका छैन भन्ने होइन। निर्वाचन आयोगले काम नगरेको भए गर्दैन भने कोही निर्वाचन हुन्थेनन्। तर निर्वाचन आयोगबाट जे जति अपेक्षा गरिएको थियो त्यो अपेक्षा अनुकूल काम हुन सकेन, कमी कमजोरीहरू रहन गए, अनि र ती कमी कमजोरीलाई सच्याउनु पर्छ। जस्तो आचार संहिता कहिले लागू गर्ने भन्ने कुरा व्यावहारिक रूपले कुन बेलादेखि लागू गर्ने भनेर निर्ल गर्नुपर्ने थियो, र जुन बेला लागू गर्ने भनेर निर्णय गर्छ त्यस बेलादेखि कडाई साथ लागू गर्न सक्नुपर्ने थियो, या त त्यस बेलादेखि लागू नै नगरेर निर्वाचन नगिचाएको बेला लागू गर्नुपर्ने थियो, होइन लागू गरेको घोषणा गरिसकेपछि कडाई साथ लागू गर्नुपर्ने थियो। केही कतिपय कुरा चाहिँ भन्दा भन्दै कोसिस गर्दा गर्दै लागू गर्न सकिनन्, कहाँ कुनै ठाउँमा पोस्टर टास दियो, कहाँ केही ठाइदियो, सानातिना कुरा बुझ्न सकिन्छन्। ठूल्ठूला कुरा सरकारबाट नै लागू नहुने उल्लङ्घन भएका कुरा त ठूल्ठूला कुरा हुन्न, त्यसलाई त रोक्न सक्नु, किनभने सरकार त निर्वाचन आयोगलाई सहयोग गर्ने निकाय हो, सरकारको सहयोग बिना निर्वाचन आयोगले कामै गर्न सक्दैन, किनभने कर्मचारी चाहियो, सुरक्षा चाहियो, स्रोत साधन चाहियो, हो कि। त्यसकारण सरकारले चाहिने आचार संहिता निर्वाचन आयोगले कहीँ औल्याएको छ भने त्यो अनुसार सरकारले आचार संहिता पालन गर्नु पर्थ्यो, निर्वाचन आयोगले पालन गराउनु पर्थ्यो। म सरकार मात्रै भन्दिनँ, चाहिने प्रमुख पार्टीहरू जो चाहिने निर्वाचनप्रति लोकतान्त्रिक पद्धतिप्रति अनि निष्ठावान छन्, अरू त निष्ठावान छैनन्, अरूलाई त कारवाही गर्लान्, यो गर्लान्, कसो गर्लान् हो कि, तिनीहरूले खास गरेर ठूला पार्टीहरूले त पालन गर्नु पर्थ्यो, अनि त्यसैले पालन गराउनु पर्थ्यो, पालन गराउने उपाय खोज्नु पर्थ्यो, हो कि। यसमा केही कमी कमजोरीहरू
अहिले जोड्नु भएको थियो, जुन चाहिँ भागभण्डाको कुरो छ त्यो संस्कृति निर्वाचन आयोगमा पनि प्रवेश गरेको कारणले गर्दाखेरि चाहिँ हामीले यो क्वेसनहरू गरिरहनु परेको हो कि।
हेर्नुहोस्, म अहिले कुनै यो अथवा त्यो औलाउँदैन, यो भागभण्डाको ऊ राजनीतिक मन्त्री परिषद बाहेक अन्य जताततै छ, अनि निर्वाचन आयोग होला, न्यायपालिका होला, अरू कुन कुन परिषद र चाहिने आयोगहरू छन् जताततै रहेको छ, यो संस्कृतिबाट छुटकारा पाउनुपर्छ। यो अपसंस्कृति हो, बुझ्नु कि त्यस कारणले त्यस्तै राजनीतिक प्रभाव तपाईँ भागभन्डाको प्रभाव भन्नुको मतलब राजनीतिक प्रभाव पर्यो कि भन्ने हुन्छ, जेसुकै होस् कतिपय खण्डमा निरीह रहेको देखा पर्यो, देखा पर्यो, त्यो जानाजान निरीह भएको हो कि वास्तवमा निरीह भएको हो त्यो चाहिँ नि छुट्याउनु पर्दछ, बुझ्नु हो कि छुट्याउनु पर्दछ। तर मुख्य कुरा के हो भनेपछि केही संस्थाहरू छन् जो राजनीतिभन्दा माथि उठेर तिनीहरूले आस्था आर्जन गर्नुपर्छ।
सरलाई मैले एउटा कुरो अहिले नै सोध्न चाहन्थेँ, हामी कुरा गर्दै जान्थ्यौँ, जस्तै यो संविधान जारी भएको 2 वर्ष पुगेको अवसरमा चाहिँ भारतीय राष्ट्रपति र भारतीय प्रधानमन्त्रीले चाहिँ हामीलाई शुभकामना दिनुभयो बडो खुलेर यो पटक, भनेपछि स्थानीय चुनाव पनि भयो हामीकोमा, भारतको यदि सहयोग र सद्भाव भित्र रूपमा थिएन भने चुनाव हुन अलिक गाह्रै पर्थ्यो होला, र उहाँहरूले स्वागत पनि गर्नुभयो, कार्यान्वयनका लागि शुभकामना पनि दिनुभयो। यसको मतलब अब भारतको हाम्रो संविधानप्रतिको दृष्टिकोण अलिकति चेन्ज भएको भनेर हामीले बुझ्न सक्छौँ?
भारतप्रतिको हाम्रो दृष्टिकोणमा पनि केही परिवर्तन भएको छ, र भारतका संचार माध्यमले केही बौद्धिकहरूले नेपालको सरकारलाई बदल्न चाहेका थिए, बदल्नुपर्छ र फलानुलाई आउनु दिनु हुँदैन, अनि यो पार्टी चाहिने कुनै हालतमा चाहिने अब नआओस् भन्ने भनेका छन्, भन्ने चाहिने आइरहेछन्। त्यो गर्दा फेरि भारतको औपचारिक दृष्टिकोण र भारतले नेपालप्रति अपनाएको दृष्टिकोणमा खासै ठूलो फरक परेको छैन, शैलीमा केही परिवर्तन आएको छ, तर मूल रूपमा यो असन्तोष चाहिँ नि भारतको देखिन्छ। अहिले स्वागत गरे भन्नुभयो तपाईँले,
कार्यान्वयनको लागि चाहिँ
कसरी कार्यान्वयन गर्ने भनेर पनि आदेश चाहिन्छ र संविधान तपाईँ कार्यान्वयन होला अगाडि बढ्ला भनेर फलान सबैलाई समावेश गरेर यसरी गरेर भन्नुपर्छ, त्यो त भएन नि। तत्पश्चात नेपालमा हाम्रा प्रधानमन्त्रीले म संविधान संशोधनको विषय टुङ्गिसक्यो अहिलेलाई उठाउनुपर्ने स्थिति आउनुपर्ने हो र त्यो त केही चाहिँ भारतीय दृष्टिकोण नबदलेको प्रतिबिम्ब नै हो नि, त्यो त हो
प्रधानमन्त्री बाध्यतामा पर्नुभयो,
के पर्नुभयो त्यो बेग्लै हो, प्रधानमन्त्री भन्नुहुन्थेन तर के भनि भन्दाखेरि आखिर उहाँले भन्ने किन विषय गर्नु सोच्नुभयो भनि भन्दाखेरि यो भारतसँग सम्बन्ध सुधार्नको लागि मैले भन्नुपर्छ भन्ने ठानेर नै भन्नुभयो होला, त्यो नभन्नुभएको भए राम्रो हुन्थ्यो, भन्नुपर्ने थिएन। तर त्यसले के देखाउँछ भने भारत चाहिने नेपालको मामिलामा जे जति चाहिने आफूलाई संयमित राख्नुपर्ने थियो त्यो औपचारिक रूप औपचारिक भारतले त्यो संयमित देखा परेन भन्ने नै भन्छ अघि। त्यस कारणले भारतीय दृष्टिकोणमा अहिले चाहिँ नि ठूलो परिवर्तन आइहाल्यो भन्ने मलाई लाग्दैन। तर भारतले के बुझ्यो भने भन्दा फेरि ठूल्ठूला विद्रोह नाकाबन्दी आन्दोलन इत्यादिलाई नेपालले थ्याक्न सक्दो रहेछ, यसले काम नगर्दो रहेछ भन्ने चाहिँ बुझ्यो भन्ने लाग्दछ।
अब हामी प्रदेश र संघको चुनावको संघारमा छौँ, तोकिएको मितिभित्र चुनाव भएर हाम्रो संविधान सही ट्र्याकमा अगाडि बढेर जुन हामीले अपेक्षा गरेको झन्नै 70 दशक कि 7 दशकदेखि भनिरहेछौँ, त्यो राजनीतिक स्थायित्वतिर जान सक्ला देश? अब
हेर्नुहोस्, पहिलो कुरा त जे राजनीतिक स्थायित्व भनिन्छ नि त्यो महत्वपूर्ण होइन, महत्वपूर्ण संवैधानिक स्थायित्व। हामीले पटक पटक संविधान बदलौँ, राजनीतिक परिपाटीबारे निरन्तर विवाद गर्दै रहौँ, त्यसले गर्दा हाम्रा सामाजिक चाहिने समस्याहरू जस्तो विभेद उन्मूलन कानून मात्रै बनाएर त भएन, यो त जनतालाई पनि तयार पार्न पर्यो, समाजका विभिन्न वर्गलाई पनि तयार पार्नु, अब यो विभेदकारी दृष्टिकोण व्यवहार समाजमा पनि समाप्त पार भन्नु पर्यो हो कि, राज्यमा पनि समाप्त पार, समाजमा पनि समाप्त पार भन्नु पर्यो, समाप्त पार्नेतिर लाग्नु पर्यो। र अर्को कुरा, राजनीतिक परिपाटी बारेमा नै हामीले चाहिने आफ्नो पहिलो ध्यान केन्द्रित गर्छौँ, यो परिपाटी भएन अर्को परिपाटी आएपछि चाहिने राम्रो हुन्छ भन्छौँ भने आर्थिक विकास समृद्धि निर्माणतिर हाम्रो पहिलो ध्यान जाँदैन, त्यसैले हाम्रो विकास चाहिने अवरुद्ध हुन जान्छ अथवा मन्द गतिमा जान्छ, र हाम्रा युवाहरूले नेपालमा अवसर पाउँदैनन्, विदेशिन्छन्, त्यसकारण मुख्य चाहिने हामीलाई चाहिएको संवैधानिक अस्थिरता नहोस्, संवैधानिक स्थायित्व होस्। संविधानको विकास गर्नुपर्छ, संविधान गतिशील दस्तावेज हो, संविधानमा संशोधन हुन सक्छ, तर संविधान राजनीतिक पार्टीहरूको खिलौना पनि होइन। जहिले मन पर्यो उहिले चाहिने संशोधन गरिदिने हराइदिने। त्यसकारण यसका आफ्ना प्रक्रिया छन्, पद्धति छन्, त्यो प्रक्रिया पद्धतिभित्र रहेर मात्रै यसको विकास हुन सक्दछ। त्यो प्रक्रिया पद्धतिभित्र रहेर विकास गर्नलाई जनतालाई त्यो निश्चित बुझाउनुपर्छ, जनताको समर्थन लिनुपर्छ, चुनावमा चाहिने त्यो ल्याउनुपर्छ। संविधान जस्तो विषयमा संशोधन गर्दा फेरि जनताका माझमा संचार माध्यममा छलफलमा आउनुपर्दछ। ती प्रक्रिया पार गरेर अनि चाहिने दुई तिहाई चाहिने बहुमतबाट संशोधन गर्ने हो। त्यसकारण मुख्य कुरा संवैधानिक स्थायित्व हुनु पर्यो। अहिलै चाहिने के भन्दा भएन, संसदीय व्यवस्था भएन, राष्ट्रपति चाहियो भन्नुले त संवैधानिक स्थायित्व त दिँदैन। त्यसैले राजनीतिक परिपाटीको विवादलाई टुङ्ग्याएर अगाडि बढ्नुपर्छ र अहिलेकै राजनीतिक परिपाटीभित्र जे जति सुधार गर्ने हो, संशोधन गर्ने हो, त्यो संशोधन चाहिने संवैधानिक दायराभित्रको माध्यमबाट गर्दै जानु पर्दछ। एउटा कुरा यो भयो। अर्को कुरा, संविधान कार्यान्वयन गरेर के गर्नुहुन्छ? यदि चाहिने तपाईँको भ्रष्टाचार यथावत रहन्छ, भागभण्डा यथावत रहन्छ, समयमा निर्णय हुँदैनन्, निर्णय गरेका कार्यान्वयन पनि समयमा हुँदैनन्, विदेश चाहिने सम्झौता गर्यो छ महिनामा गर्ने भने काम 21 वर्षमा पनि पञ्चेश्वरकै कुरा गरे हुँदैनन्, धेरै उदाहरण छन्। भनेपछि संविधान कार्यान्वयन भने के? कार्यान्वयन भनेको के भने त्यो संविधान अन्तर्गत भएका निर्णय सम्झौता सहमतिहरूका साथसाथै दैनिक चाहिने क्रियाकलाप चाहिँ सुचारू रूपले अगाडि बढुन् भने हो। त्यो राम्रो हुँदैन भनेपछि त कार्यान्वयन राम्रो भएको भन्ने संस्था मात्रै सिर्जना गरियो त न्यूनतम कार्यान्वयन भयो त्यसलाई हामी धन्यवाद दिन्छौँ। न्यूनतम त्यो कार्यान्वयन गरे त काम होस् भन्नको निम्ति त्यसले गर्नुपर्ने काम होस् भन्नको निर्वाचन गरेर निकाय भयो, स्थानीय निकाय भए आए, अनि केही निकाय त पहिले नै आइसके नि, दुई नम्बर प्रदेश बाहेकका त तिनीहरूको कामै अगाडि बढ्या छैन भनेपछि 21 वर्षपछि चुनाव भयो भन्ने भयो त राम्रो कार्यान्वयन त भएन। त कार्यान्वयन हुनु मात्रै पर्याप्त भए हुँदैन, स्तरीय कार्यान्वयन, परिणाममुखी कार्यान्वयन, तिनीहरूले आफूले दिनुपर्ने डेलिभरी, आफूले दिनुपर्ने परिणाम दिनु पर्यो। त्यसैले कार्यान्वयनलाई चाहिने कार्यान्वयन त भयो, तपाईँले भने कार्यान्वयन हुन्छ, त्यो अति जरुरी छ। संविधानले सिर्जना गरेका निकायहरूको गठन पहिलो कार्यान्वयनको पहिलो शर्त हो। ती हुन्छन्, प्रदेश चाहिने सभा सिर्जना हुन्छ, प्रदेश सरकार गठन हुन्छ, अनि प्रतिनिधि सभाको निर्वाचन हुन्छ, अनि चाहिँ राष्ट्रिय सभाको निर्वाचन हुन्छ, संघीय संसद बन्दछ, प्रतिनिधि सभाबाट सरकार बन्दछ, केन्द्रीय सरकार बन्दछ, राष्ट्रपतिको निर्वाचन हुन्छ, उपराष्ट्रपतिको निर्वाचन हुन्छ, आयोगहरू बनेका छैनन् आयोगहरू बन्दछन्, प्रादेशिक सरकारहरू बन्दछन्, यी त सबै संस्थाहरू बन्छन्। ती संस्थाहरू बनेको किन भन्दा तिनले गर्नुपर्ने काम गर्नको लागि बनाए हो नि, हो कि? त्यसकारण संस्थाहरू बन्ने चाहिने जो मूलभूत आधारभूत कुरा हो त्यो कार्यान्वयन हुन्छ। ती संस्थाहरूलाई कसरी चाहिने राम्रोसँग काम गराउने, ती संस्थाहरू परिणाममुखी हुन्, प्रभावकारी हुन्, सक्षम हुन् भन्ने चाहिने अहिलेको अब चाहिने हाम्रो ध्यान त्यतातिर जानु पर्यो। कार्यान्वयन भएर मात्र हुँदैन, कस्तो कार्यान्वयन भयो भनेर हेर्नु पर्यो। संस्थाहरूले कसरी काम गरे, संस्थाहरू त आए, कस्ता संस्थाहरू आए, चुनाव हो, चुनाव हुँदा फेरि के आधारमा चाहिने उम्मेद्वार आए, किन यस्तो भर्किरो हो, त्यसो भयो भने त के भनेपछि अब धन सम्पत्ति आर्जन गरे त्यो पनि चाहिने के भनेपछि अनियमित तरिकाले आर्जन गरेहरूले मात्रै चुनावलाई प्रभावित पार्ने भए, त्यो गर्दा फेरि त चाहिने राजनीतिमा गलत तत्त्वहरूको प्रभाव भइराख्ने भयो। त्यो भयो भने त कार्यान्वयन भएपछि पनि त्यो राम्रो कार्यान्वयन भन्न मिलेन नि, हो कि? त्यसकारण हामीले अहिले हेर्दाखेरि आधारभूत रूपमा संस्था सिर्जना हुन्छन्, संस्थाले आफै काम गर्दैनन्। संस्था कसरी सिर्जना भए, संस्थामा कस्ता मान्छे आए, के आधारमा आए भन्ने कुरा चाहिँ नि स्वच्छ हुनु पर्यो, राम्रो हुनु पर्यो। त्यो भएपछि मात्रै देशले आफ्ना चाहिने जरुरी समस्याहरू समाधान गर्न सक्छ।
समय दिनुभयो, धन्यवाद।
धन्यवाद छ।
उहाँ हुनुहुन्थ्यो संविधानविद एवं राजनैतिक विश्लेषक निलाम्बर आचार्य। आजको कार्यक्रममा हामीले स्थानीय चुनाव, संघ र प्रदेशको चुनाव र संविधान कार्यान्वयनको विविध पाटाबारे कुराकानी गर्यौं। कुराकानीसँगै हामी कार्यक्रम बदलिँदो नेपालको आजको अंकको अन्त्यतिर आइपुगेका छौं। उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालबाट प्राविधिक साथी संघर्ष विश्वसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।